وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. وآتوا اليتامى أموالهم ولا تتبدلوا الخبيث بالطيب ولا تأكلوا أموالهم إلى أموالكم إنه كان حوبا كبيرا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. جیسا آپ لوگوں کو پتا ہے کہ یہ ایک نئی کلاس ہم نے شروع کری تھی دو ہفتے پہلے، عالم سالک آن لائن تفسیر کلاس. تو اس کے اندر جو لوگ شامل ہیں وہ دو کیٹیگریز کے لوگ ہیں. ایک تو وہ ہیں جو کہ ہماری عالم کلاسز کے اسٹوڈنٹس ہیں، فارمل عالم کلاسز کے اسٹوڈنٹس. چار بیچز ہیں اس وقت ایٹ لیسٹ ایگزسٹنگ، دو جو ہے وہ رننگ حالت میں ہیں اور دو اس وقت انشاءاللہ پوٹینشلی رننگ حالت میں ہیں. اور اس کے علاوہ جو لوگ اس کلاس میں شامل ہیں وہ ہیں جو کہ سلوک کے سلسلے میں سازش کے ساتھ رابطے میں ہوتے ہیں. تو یہ کلاس جو ہے وہ خالصتاً کوئی علمی کلاس نہیں ہے، بلکہ اس میں زیادہ ایمفیسس جو ہے یا زیادہ اس کو سٹارٹ کرنے کا کاز یا مقصد وہ سلوک کے مسائل کو ڈسکس کرنا، ٹھیک ہے، تزکیہ نفس اور تزکیہ قلب کی باتوں کو بھی ذرا اس کے اندر اہمیت دے کر کے چلانا اس کلاس کو. تو اس چھوٹی سی تکمیل کے ساتھ پھر ہم شروع کرتے ہیں. یہ جو آیات ہم نے تلاوت کریں گے، ابھی شروع کی دو آیات ہیں سورۃ النساء کی، اور ان کا ربط آیات و سورت جو ہے وہ ہم پچھلی کلاس کے اندر میرے خیال میں مکمل پڑھ چکے تھے. پیج نمبر 279 بارف القرآن جلد دوم. تو آپ خلاصہ تفصیل سے آج اس پڑھا ہے پیج نمبر 279 کے اوپر کہ فرماتے ہیں کہ اے لوگوں، یعنی خلاصہ تفسیر معرف القرآن کے اندر کیا ہے، حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کی بیان القرآن سے حضرت مفتی شفیع رحمۃ اللہ علیہ نے خلاصہ تفسیر کو اخذ کیا ہے. کچھ چیزوں کو ذرا یعنی کچھ باتوں کو جو کہ بہت ہی یعنی متروک اردو میں تھی، آج کل کے لوگ جس سے نا واقف ہیں، تو ان باتوں کو ذرا اپنے الفاظ کے اندر منتقل کر دیا ہے، لیکن اوور آل یہ بیان القرآن ہی ہے خلاصہ تفسیر. تو بیان القرآن کا طریقہ یہ ہے کہ ترجمہ کرتے ہیں ایک دو الفاظ کا یا چند الفاظ کا، اور ساتھ ساتھ اس کی بین السطور ہی یعنی سطر کے اندر ہی اس کی تفسیر بھی کر دیتے ہیں. تو یا ایوہ الناس اس کا ترجمہ کر دیا اے لوگوں، اتقو ربکم اے اپنے پروردگار، اور پھر اس کے بعد اتقو کا کی تفسیر کر دی بریکٹس کے اندر کی مخالفت سے، یعنی تقوی کا کیا مطلب ہے کہ اللہ تعالی کی مخالفت سے ڈرو. الذی خلقکم من نفس واحدۃ کہ جس نے تم کو ایک جاندار، جاندار کون جاندار، تو یہاں جاندار سے مراد آدم علیہ السلام ہے، ٹھیک، اس لیے کہ جاندار تو اور بھی ہوتے ہیں جن کے اندر جان ہوتی ہے، فرشتے بھی جاندار ہیں، جن بھی جاندار ہیں، تو یہاں پر جس جاندار کی بات ہو رہی ہے یہ آدم علیہ السلام مراد ہے. تو تفسیرا آدم علیہ السلام لکھ دیا بریکٹس کے اندر. خلقکم کا ترجمہ کر دیا کسی پیدا کیا، تخلیق کیا. تخلیق کا مطلب کیا ہوتا ہے کہ کوئی چیز پہلے عدم ہو، یعنی پہلے موجود ہی نہ ہو اور پھر اس کو وجود میں لایا جائے، اس کو تخلیق کہتے ہیں، ٹھیک ہے. تو اسی کو اردو زبان میں نا ہم پیدا کا لفظ استعمال کرتے ہیں اس کے لیے، عمومی طور پر پیدا کا لفظ استعمال کرتے ہیں. پھر اس کی تفسیر فرمائی کہ کیونکہ سب آدمیوں کی اصل وہی ہے، असल जो है वो जड़ को कहते हैं, ठीक है, जहां से के फिर कोई चीज निकलती है, माखज भी कहते हैं इसको, सोर्स भी कह सकते हैं इसको। तो हमारी असल कौन है? सारे के सारे इंसानों की असल हजरत आदम अलैहिस्सलाम है। इवन अम्मा हव्वा की असल भी आदम अलैहिस्सलाम ही है, क्योंकि अम्मा हव्वा को भी आदम अलैहिस्सलाम ही के जिस्म के जुज से पैदा किया गया। तो इस तरह से अम्मा हव्वा की भी असल आदम अलैहिस्सलाम ही है, यानी सब इंसानों की। इसी वजह से इंसानों को आदमी कहा जाता है, यानी आदम की औलादे, आदम अलैहिस्सलाम की औलादे। फिर बाद में ये लफ्ज आदमी जो है वो उर्दू जुबान के अंदर सिर्फ नर के लिए इस्तेमाल किया जाने लगा, और औरतों के लिए जो है वो दूसरे अल्फाज निसा, उर्दू जुबान में भी और अरबी जुबान में भी। लेकिन आदम की असल ये है, आदमी की असल ये है कि आदम अलैहिस्सलाम वाला। और इसी से यानी इसी जानदार से उसका जोड़ा, यानी उनकी जोजा हव्वा को पैदा किया, और फिर उन दोनों से बहुत से मर्द और औरतें दुनिया में फैलाई। ठीक है, यानी आदम अलैहिस्सलाम की पसली से जैसे आता है कि अव्वल हव्वा अलैहिस्सलाम को पैदा किया गया, या हव्वा अम्मा हव्वा को पैदा किया गया, लेकिन उसके आगे जो नस्ल चली ना, तो वो जो नस्ल चली उसमें आदम अलैहिस्सलाम और हव्वा दोनों का नुतफा शामिल था। मर्द का भी नुतफा होता है और औरत का भी नुतफा होता है। अंग्रेजी जुबान में मर्द के नुतफे को स्पर्म कह देते हैं और औरत के नुतफे को एग कह देते हैं, लेकिन अरबी जुबान में दोनों के लिए नुतफे का लफ्ज इस्तेमाल कर सकते हैं, करते हैं बल्कि। ठीक है, तो अब जो भी औलाद होती है तो उस औलाद के अंदर मर्द और औरत दोनों का नुतफा शामिल होता है। तो आगे फिर दोनों से मिलकर के अल्लाह ताला ने बहुत से मर्द और औरतें दुनिया में फैलाई, और ये जो दुनिया में फैलाई तो इसके अंदर भी वास्ता और बिला, यानी बिला वास्ता और बिल वास्ता, क्योंकि इनकी जो डायरेक्ट औलादें थी वो बिल वास्ता थी, लेकिन जो इनडायरेक्ट औलादें थी यानी पोते पोतियां नवासे नवासियां, ये बिल वास्ता थी, ये इनकी औलादों के नुतफों से पैदा हुए। अब इनके अंदर आदम अलैहिस्सलाम और अम्मा हव्वा का नुतफा नहीं था, तो पहली नस्ल सिर्फ आदम अलैहिस्सलाम के बाद जो पहली नस्ल थी वो इनकी डायरेक्ट औलाद हुई, और बाकी जितनी नस्लें हुई हैं वो फिर इनडायरेक्ट औलादें हुई हैं इनकी। फिर फरमाया कि तुमसे मुकर्रर ताकीद के लिए कहा जाता है कि तुम खुदा ताला से डरो जिसके नाम से एक दूसरे से अपने हुकूक का मुतालबा करते हो। ठीक, तसालून बिही कि तुम एक दूसरे से सवाल करते हो। सवाल करने का क्या मतलब है यहाँ पर? मुतालबा करना। ठीक है, जैसे आप किसी से कोई चीज मांगते हैं, डिमांड करते हैं। अब ये इल्म का सवाल भी हो सकता है कि आप किसी से कोई चीज पूछ रहे हैं बताने के लिए, ठीक है, तो ये इल्म का सवाल होगा, लेकिन ये भी तो एक डिमांड ही है ना, ये भी तो एक मुतालबा ही है ना कि भाई मुझे बताओ, मुझे इल्म दो। उसी तरीके से किसी भी चीज के बारे में आप सवाल करते हैं तो वो भी एक किस्म का मुतालबा ही होता है कि भाई मुझे ये चीज दो। तो इन सब के लिए फिर सवाल का लफ्ज इस्तेमाल कर लिया। ठीक है, तो सवाल करते हैं अल्लाह ताला के वास्ते से। क्या मतलब अल्लाह ताला के वास्ते सवाल करते हैं? उसको फिर उन्होंने खोला कि जिसका जिस मुतालबे का हासिल ये होता है कि खुदा से डर कर मेरा हक दो। ठीक है, यानी हम अगले बंदे से ना ये एक्सपेक्ट करते हैं कि वो अल्लाह के खौफ की वजह से मुझे मेरा हक दे दे। ठीक है, बेशक जो है वो मैं उससे छीनने के ऊपर कादिर ना हूं, ठीक है, या ये कि कोई कर्जा ना हो उसके ऊपर, लेकिन फिर भी ना वो अल्लाह के खौफ की वजह से मेरा हक अदा करे। हम दूसरों से यही एक्सपेक्ट करते हैं कि वो खुदा से डरे और हमारा हक हक हमें दे दे। ठीक है, तो अल्लाह ताला यहाँ पर यही बात इंसान को याद दिला रहे हैं कि भाई जिस तरह तुम दूसरों से मुतालबा करते हो ना कि वो अल्लाह से डरे, उनसे एक्सपेक्टेशन रखते हो कि वो अल्लाह ताला से डरे और तुम्हें पूरा पूरा हक दें, तो उसी तरीके से तुम्हें भी तो अल्लाह ताला से डरना चाहिए ना। ठीक है, तुम्हें भी अल्लाह ताला से डरना चाहिए और दूसरों के हक तुम्हें भी अदा करने चाहिए। अल्लाह का हक अदा करना चाहिए, अल्लाह के नबी का हक अदा करना चाहिए और दूसरे इंसानों का हक अदा करना चाहिए। तो अल्लाह का खौफ जो है ये सिर्फ दूसरों को मत दिलाओ, बल्कि दूसरों से पहले खुद याद करो कि अल्लाह ताला से तुम्हें ज्यादा डरना है। ठीक है, सो जब दूसरों को खुदा की मुखालफत से डरने को कहते हो तो मालूम हुआ कि तुम इस डरने को जरूरी समझते हो, यानी तुम्हारे नजदीक खुदा से डरने की कोई अहमियत है। जब भी तो अगले बंदों को तुम एहसास दिलाते रहते हो ना, تو تم بھی تو ڈرو اللہ تعالیٰ سے، ٹھیک ہے؟ اور اول تو تمام احکام الہیہ میں مخالفت سے بچنا اور ڈرنا ضروری ہے، ہر ہی حکم کو ماننے میں اللہ تعالیٰ کا خوف ضروری ہے، ٹھیک ہے؟ یعنی اللہ تعالیٰ کی سزا کا خوف ضروری ہے، اللہ تعالیٰ کی ناراضگی کا خوف ضروری ہے، لیکن اس مقام پر ایک حکم خصوصیت کے ساتھ ذکر کیا جاتا ہے، ٹھیک ہے؟ وہ خصوصی حکم کیا ہے کہ قرابت کے حقوق ضائع کرنے سے بھی ڈرو، یعنی قربت کے جو حقوق ہیں، قریبی کے جو حقوق ہیں، تو ان کو ضائع کرنے سے بھی اللہ تعالیٰ سے ڈرو. بالیقین اللہ تعالیٰ تم سب کے حالات کی اطلاع رکھتے ہیں، اگر مخالفت کرو گے تو مستحق سزا ہوگے. ٹھیک ہے، اب آگے غالباً کہیں لکھا ہوا بھی ہوگا، لیکن اگر نہیں بھی لکھا ہوا تو آپ کو شاید یاد ہو کہ جو خطبہ نکاح پڑھا جاتا ہے، خصوصاً ہمارے حضرت جو نکاح پڑھاتے ہیں تو اس کے اندر سب سے پہلے خطبہ پڑھتے ہیں، تو اس خطبے کے اندر سورہ نساء کی یہی آیات پڑھتے ہیں. شروع کی تین چار آیات جو ہیں وہ لازمی خطبہ نکاح کے اندر پڑھتے ہیں، اور اس کی وجہ یہ بیان کی جاتی ہے کہ جو نکاح والے یا رشتہ داری والے جو تعلق ہوتے ہیں نا، گھر کے اندر جن کا معاملہ ہوتا ہے، تو گھر کے اندر کے معاملات کے اندر باہر کا قاضی جو ہے وہ زیادہ انوالو نہیں ہو سکتا، بلکہ اس تک تو خبر بھی بہت مشکل سے پہنچے گی کہ گھر کے اندر کیا چل رہا ہے. تو گھر کے اندر قاضی کے خوف کی بجائے، حکمران کے خوف کی بجائے، اللہ کا خوف جو ہے وہ زیادہ ضروری ہوتا ہے. ویسے تو ہر جگہ ہی اللہ تعالیٰ کے خوف کی ضرورت ہے، باہر کے معاملات میں بھی اللہ کے خوف کی ضرورت ہے، لیکن گھر کی، لیکن باہر کے معاملات میں تو چلو پھر بھی دوسروں کا ڈر ہوتا ہے، قاضی کا ڈر ہوتا ہے، پولیس کا ڈر ہوتا ہے، فوج کا ڈر ہوتا ہے، رائٹ، حکمران کا ڈر ہوتا ہے، لیکن گھر کے اندر تو ان لوگوں کی کیونکہ انوالومنٹ نہیں ہوتی ہے، ان کی پریزنس نہیں ہوتی ہے، ان کی اطلاع نہیں ہوتی ہے کہ گھر میں کیا چل رہا ہے، تو اس وجہ سے گھر کے اندر تو صرف اور صرف اللہ تعالیٰ کو پتا ہوتا ہے کہ ہمارے معاملات کیا چل رہے ہیں، تو اس وجہ سے اللہ تعالیٰ کا خوف جو ہے وہ گھر کے معاملات کے اندر اور بھی زیادہ ضروری ہو جاتا ہے. فرمایا کہ قرابت کے حقوق ضائع کرنے سے بھی ڈرو، بالیقین اللہ تعالیٰ تم سب کے حالات کی اطلاع رکھتے ہیں. ان اللہ کان علیکم رقیبا، اللہ تعالیٰ رقیب ہیں، رقیب وہ ہوتا ہے جو کہ ہر وقت ساتھ رہتا ہو، تو اللہ تعالیٰ اطلاع رکھتے ہیں، اپنے علم کے ساتھ ہیں، بلکہ ہمارے مشائخ علماء دیوبند اہل سنت والجماعت والوں کا تو یہ عقیدہ ہے کہ اللہ تعالیٰ کا وجود بھی ہر جگہ موجود ہے، ٹھیک ہے؟ یہ کیسے ہے، کیفیت اس کی ہمیں نہیں سمجھ میں آ سکتی، لیکن ہم اللہ تعالیٰ کو یہ نہیں کہہ سکتے کہ اللہ تعالیٰ یہاں ہیں اور وہاں نہیں ہے، یا وہاں ہیں اور یہاں نہیں ہے، کیونکہ اللہ تعالیٰ کی جو ذات ہے وہ لا متناہی ہے، ٹھیک ہے؟ کوئی لمٹ نہیں ہے، تو چونکہ اللہ تعالیٰ کی ذات کی کوئی لمٹ نہیں ہے، اس وجہ سے ہم اللہ تعالیٰ کی ذات کو مقید نہیں کر سکتے کہ اللہ تعالیٰ کی ذات جو ہے وہ فلانی جگہ پر ہے اور باقی جگہوں پہ نہیں ہے، وہ ہے ہر جگہ، ٹھیک ہے؟ لیکن اس کی کیفیت کیسی ہے اس کا ہمیں ادراک نہیں ہے، یہ ہماری فہم سے، ہماری وہم و گمان سے بالاتر ہے، ٹھیک ہے؟ البتہ حضرت تھانوی رحمۃ اللہ علیہ نے یہ ضرور لکھا کہ اگر کسی کو یہ کانسیپٹ سمجھ میں نہ آتا، کیونکہ ہر ایک کی سمجھدانی جو ہوتی ہے وہ ایک جیسی نہیں ہوتی ہے، کسی کو زیادہ ڈیپ کانسیپٹ سمجھ میں آتے ہیں اور کسی کو نہیں سمجھ میں آتے ہیں، کسی کو بہت ہی ہائی لیول چیزیں سمجھ میں آتی ہیں، اس سے زیادہ اس کے اندر کیپیسٹی نہیں ہوتی سمجھنے کی. تو اگر کسی کے اندر اتنی کیپیسٹی نہ ہو کہ اس بات کو وہ سمجھ سکے کہ اللہ تعالیٰ کی ذات ہر جگہ موجود ہے اور اس کی کیفیت کیا ہے ہمیں نہیں معلوم، تو بس اس کو اتنا ہی بتا دینا کافی ہے کہ اللہ تعالیٰ اپنے علم کے ساتھ ہر جگہ موجود ہے، یعنی اللہ تعالیٰ کا علم ہر جگہ محیط ہے، ہر چیز پر محیط ہے، ٹھیک ہے؟ تو اس کا مطلب یہی کافی ہے ہمارے لیے کہ تم سب کے حالات کے اللہ تعالیٰ اطلاع رکھتے ہیں، اگر مخالفت کرو گے تو مستحق سزا ہوگے، ٹھیک ہے؟ جن بچوں کا باپ مر جائے یعنی یتیم، ان کے مملوک مال انہی کو پہنچاتے رہو، یعنی ان کی ملکیت کا جو بھی مال ہے وہ ان کو پہنچاتے رہو، یعنی انہی کے خرچ میں لگاتے رہو، ٹھیک ہے؟ تو وہی بات جو کہ اکثر ریپیٹ کرتے ہیں ہمارے مشائخ کہ بچے کی بھی ملکیت ہوتی ہے، ٹھیک ہے؟ جیسے کہ آپ کا چھوٹا بچہ ہے، دو سال کا بچہ ہے یا ایون دو مہینے کا بچہ ہے، اگر کوئی گھر میں مہمان آیا اور اس نے آپ کے بچے کو دیکھ کر کے اپنی جیب سے कुछ नोट निकाल करके बच्चे को दे दिए कि ये इसका है, ठीक है ना, ये देख, ये मैं इनको हदिया कर रहा हूँ या मैं इनको दे रहा हूँ, ठीक है। तो अब ये जो उसने आपके 2 महीने के बच्चे को दिया है ना, ये उसकी मिल्कियत हो चुका है, क्योंकि इस शख्स ने अल्फाज से उसकी मिल्कियत में अपने माल को ट्रांसफर कर दिया है। अब ये उसकी मिल्कियत हो चुका है, अब हम अपनी मर्जी से उसको खर्च नहीं कर सकते अपनी किसी जरूरत के अंदर, ठीक है ना। ये बच्चे की मिल्कियत है, और हत्ता के अगर बच्चा फॉर एग्जाम्पल 5 साल का होता और किसी अंकल ने आकर के उस 5 साल के बच्चे को जो है वो 1,000 रुपए का नोट दे दिया, तो अब आप उस बच्चे से इजाजत लेकर के भी उस 1,000 रुपए के नोट को अपनी मर्जी से खर्च नहीं कर सकते, इसलिए कि 5 साल के बच्चे से तो आप इजाजत ले सकते हैं ना कि बेटा आप मुझे ये 1,000 रुपए का नोट दे दे तो मैं इसको जो है ना वो फलाने चीज लाने में खर्च करना चाहता हूँ, ठीक है। तो बच्चा अगर आपको इजाजत दे भी देना तो भी उसकी इजाजत का एतबार नहीं है, क्योंकि वो बच्चा नाबालिग है, नाबालिग की इजाजत का भी एतबार नहीं होता, ठीक है। तो इतने ज्यादा जो है वो मिल्कियत का ख्याल रखा जाता है हमारे दीन के अंदर। तो जितने छोटे बच्चे हों तो उनके जो मिल्कियत में माल है तो उन तक पहुंचाना जरूरी है, उन्हीं तक पहुंचाते रहो। क्या मतलब उन्हीं तक पहुंचाते रहो, उनके हवाले नहीं करो, इसके बारे में आगे तफसील आ रही है कि हवाले करने का हुक्म नहीं दिया जा रहा, बल्कि उनके जरूरियात में खर्च करते रहो, उन्हीं पर खर्च करते रहो। और जब तक तुम्हारे कब्जे में हो तुम उनके माल में शामिल करने के लिए उनकी अच्छी चीज से बुरी चीज को मत बदलो, ठीक है। यानी जब तक आपकी आपके पास वो अमानत है उनके उनके माल, यतीमों के माल, क्योंकि आप यतीम के वकील हैं, यतीम का जो है ना वो आप यानी आपने उसका उसकी जिम्मेदारी उठाई हुई है कि जी हाँ अब आप जो है वो उसकी कफालत करेंगे, ठीक है। तो जो उसकी मिल्कियत वाला माल है वो आपके कब्जे में रहेगा, वो उसके कब्जे में नहीं रहेगा, कब्जा आपका होगा, आपके कंट्रोल में होगा वो माल, ठीक है। लेकिन एक सर्टन एज आने के बाद, जिसका कि आगे तस्करा आएगा, कि उस एज आने के बाद फिर आप उसको हवाले कर देंगे, ठीक है। लेकिन जब तक वो एज नहीं आई है और आपने उसको हवाले नहीं किया है, ठीक है, तो उसकी बात हो रही है कि जब तक तुम्हारे कब्जे में हो तुम उनके माल में शामिल करने के लिए उनकी अच्छी चीज से बुरी चीज को मत बदलो। यानी ऐसा मत करो कि उनकी कोई अच्छी चीज तो निकाल ली जाए और बुरी चीज उसके बदले में उनके माल में मिला दी जाए, ठीक है, कि भाई मैंने ये फलानी चीज जो है वो ले ली है तो चलो अपनी तरफ से मैंने कोई चीज डाल भी दी है। लेकिन ऐसा नहीं हो कि तुमने अच्छी चीज ले ली और खराब क्वालिटी वाली चीज डाल दी, ठीक है, उसके माल में से, ऐसा नहीं हो। इससे भी अल्लाह ताला ने मना किया। और उनके माल मत खाओ अपने मालों के रहने तक। क्या मतलब कि जब तक तुम्हारे पास इतनी कैपेसिटी है कि तुम यानी तुम्हारे पास अपने खाने के लिए अपना माल है तो उस वक्त तक उनके माल में से अपने खाने के लिए भी कुछ ना लो, यानी अपनी जरूरियात के लिए कुछ ना लो उनके माल में से, ठीक है। अलबत्ता जैसे पैकेज में लिखा है कि अलबत्ता जब तुम्हारे पास कुछ ना रहे तो बकदरे हक्कुल खिदमत अपने गुजारे के लिए उनके माल से लेना दुरुस्त है, जैसा कि आगे आएगा। वमन काना फकीरन, यानी जब जब तुम फकीर हो जाओ, यानी तुम्हारे पास अपनी जरूरियात पूरी करने के लिए भी कुछ ना रहे ना, लेकिन जिस यतीम की तुमने कफालत अपने जिम्मे ली भी है उस यतीम की मिल्कियत वाला माल तो है, ठीक है, तो अब जो है ना वो बतौर मुआवजे के तुम जरूरत की हद तक उसके माल में से ले सकते हो, ठीक है। लेकिन तुम्हारे पास अपना मौजूद है लेकिन फिर भी तुम बतौर मुआवजे के उससे ले रहे हो, इसकी इजाजत नहीं। एक मिनट आपके मैं पढ़ता हूँ सवाल, खुलासा मुकम्मल कर लेते हैं। तो ऐसी कार्रवाई करना कि बुरी चीज उनके माल में शामिल कर दी या बिला जरूरत उनके माल से मुतनफ़े हुआ यानी नफा उठाया, ये बड़ा गुना है जिसकी वईद आगे आएगी। इन लदीना याकुलूना अमवाल यतामा से, जो जिक्र किया है, ठीक है। तो यहां तक जो पढ़ा है तो उसके बारे में किसी को सवाल हो तो पूछ लीजिए, जब तक मैं समीउल्लाह साहब का मैसेज पढ़ता हूँ। एक सवाल है कि आदम अलैहिस्सलाम की तख्लीक के बाद उनकी पुश्त से सारे इंसानों की रूहों को निकाला गया, तो क्या इस आयत में एक नफ्स से पैदा किया गया इस वजह से कहा गया है? तफसीर के अंदर यहाँ पे रूहों वाली बात तो नहीं है, ठीक है, جہاں پر انسان کی پیدائش کی بات آتی ہے نا تو پیدائش سے مراد جو ہوتی ہے نا یہ جسمانی پیدائش ہوتی ہے، ٹھیک ہے؟ روحانی پیدائش جو ہے وہ ایک الگ الگ چیز ہے جو کہ عالم الارواح کے اندر ہو گئی، دنیا میں نہیں ہوئی وہ چیز، وہ تو عالم الارواح میں ہوئی نا، ٹھیک ہے؟ تو وہ جو ہے نا وہ پیدائش کے کی ٹرم اس کے لیے استعمال نہیں ہوتی ہے، ٹھیک ہے؟ اس کے لیے جو ہے وہ ان کی پشت سے نکالا گیا، اخذ کیا گیا، نکالا گیا، ٹھیک ہے؟ جو کہ سارے کے سارے، لیکن سارے کے سارے انسانوں کو نکالا گیا، لیکن ایون ان دیٹ عالم الارواح میں بھی جو یہ پروسیس ہوا نا اس کے بارے میں بھی مفسرین کے دو قول ہیں، ٹھیک ہے؟ ایک قول یہ ہے کہ آدم علیہ السلام ہی کی پشت سے سارے کے سارے انسان نکل آئے، ٹھیک ہے؟ اور دوسرا قول یہ بھی ہے، معرفت القرآن ہی کے اندر ذکر ہے، بلکہ ہمارے ٹاپک کے اوپر ایک بیان بھی ہو چکا ہے، ٹھیک ہے؟ وہ دوسرا قول کیا ہے کہ آدم علیہ السلام کی پشت سے صرف ان کی اولادیں نکلی، ان کی ڈائریکٹ اولادیں، اور پھر ان کی اولادوں کی پشت سے ان کی اولادیں نکلی، اور سو آن اینڈ سو فورتھ انٹل دا لاسٹ ہیومن بینگ، ٹھیک ہے؟ تو بہرحال یہ ایک بالکل ہی الگ سفیر تھا، ٹھیک ہے؟ بالکل ہی الگ ایک جگہ تھی۔ یہاں پر جو تخلیق کی بات ہو رہی ہے، یہاں پر جسمانی تخلیق کی بات ہو رہی ہے کہ کیونکہ ارحام وغیرہ نا، ارحام جو ہے یہ تو ایک فزیکل باڈی کا حصہ ہے، ٹھیک ہے؟ بہرحال تو دی آیت وی ریڈ ٹاکڈ اباؤٹ مال آف یتیم، آئی وانٹ ٹو کنفرم دیٹ دی ایگزامپل یو گیو واز ریلیٹڈ ٹو آور اون کڈز۔ کیا مطلب؟ اچھا ہاں، وہ جو میں اگزامپل دے رہا تھا کہ ہاں یعنی اونرشپ آف کڈز والی جو میں مثال دے رہا تھا، جو بات سمجھا رہا تھا، اس وقت میری مثال، میری مراد ہمارے اپنے بچے تھے، ٹھیک ہے؟ لیکن اگر کسی یتیم کو بھی آپ نے اپنی کفالت میں لیا ہوا ہے اور کوئی شخص آ کر کے یتیم کو بھی مال دے دیتا ہے تو وہ مال بھی جو ہے وہ ظاہر ہے یتیم ہی کا مال کہلائے گا، ہمارا مال نہیں کہلائے گا۔ لیکن پھر بھی یتیم کے بارے میں تو یہ ایک تھوڑی سی انڈرسٹوڈ سی بات ہوتی ہے نا کہ ہاں بھائی وہ تو غیر کا بچہ ہے، لیکن اپنے بچے کے معاملے میں ہم بہت ہی ریلیکس ہوتے ہیں کہ نہیں جی، اپنے بچے کا تو مال اپنا ہی ہوتا ہے، ٹھیک ہے؟ تو ایسا نہیں ہے، بلکہ اپنے بچے کا مال بھی جو ہوتا ہے نا وہ بھی اپنے بچے کا ہی ہوتا ہے، ہمارا نہیں ہوتا، ٹھیک ہے؟ بچہ ہمارا اپنا نہیں ہوتا اصل میں، بچے کا مال کیسے ہمارا اپنا ہوگا، ٹھیک ہے؟ بچہ بھی تو ہمارے پاس امانت ہی ہوتا ہے نا۔ آگے چلیں، یہ خلاصہ تفسیر ہو گئی۔ پھر اس کے بعد معارف و مسائل میں فرماتے ہیں کہ یہ پہلا حکم ہے جو تمہید کے بعد اچھا، اس میں ایک چیز اور تھی جو کہ شاید آگے نہیں، آگے آ رہی ہے، تو آگے آگے اس کو ڈسکس کر لیں گے۔ یتیم کس کو کہتا ہے، یہ بات آگے آ رہی ہے۔ اچھا، یہ پہلا حکم ہے جو تمہید کے بعد ارشاد فرمایا گیا اور تمام تعلقات قرابت کی نگہداشت پر حاوی اور شامل ہے۔ صلہ رحمی کے معنی اور اس کے فضائل۔ لفظ ارحام رحم کی جمع ہے، رحم بچہ دانی کو کہتے ہیں، یوٹرس کہتے ہیں نا اس کو انگلش میں، ٹھیک ہے؟ جس کے اندر کے بچہ ہوتا ہے، ٹھیک ہے؟ بیبی بیگ ہوتا ہے، اس بیگ کے اراؤنڈ جو ہوتا ہے ایک واٹر بیگ ہوتا ہے، جس کی وجہ سے جو ہے وہ بچہ آؤٹ سائڈ ایکسٹرنل شاک سے جو ہے وہ محفوظ رہتا ہے۔ بہرحال اس کو انگریزی میں یوٹرس کہتے ہیں، تو اس کو بچہ دانی کہتے ہیں اردو میں، جس میں ولادت سے پہلے ماں کے پیٹ میں بچہ رہتا ہے۔ چونکہ ذریعہ قرابت یہ رحم ہی ہے، اس لیے سلسلے کے تعلقات وابستہ رکھنے کو صلہ رحمی اور رشتہ داری کی بنیاد پر جو فطری طور پر تعلقات پیدا ہو گئے ان کی طرف سے بے توجہی و بے التفاتی برتنے کو قطع رحمی سے تعبیر کیا جاتا ہے۔ قطع رحمی سے، یعنی ہے تو یہ رحم بچہ دانی، تو بچہ دانی کو قطع کرنا نہیں، اس کا مطلب یہ نہیں ہوتا کہ آپ جو ہے وہ یوٹرس کو جو ہے وہ کاٹ رہے ہوتے، بلکہ اس کا مطلب یہ ہوتا ہے کہ اس رحم کی وجہ سے جو رشتے آپ کے بنتے ہیں، ٹھیک ہے، تو ان رشتوں کو قطع کر رہے ہوتے ہیں، ان رشتوں کو توڑ رہے ہوتے ہیں، دوری پیدا کر رہے ہوتے ہیں، اس کو قطع رحمی کہتے ہیں۔ اور یہ دوری پیدا کرنے کیسے ہوتا ہے؟ بے توجہی سے، کیونکہ اکثر یہ ہم سے غلطی ہو جاتی ہے کہ جتنا ہمیں اس چیز کے اوپر توجہ دینی چاہیے ہم بس غفلت کی وجہ سے، مصروفیت کی وجہ سے اس طرف ایسے دھیان نہیں دے پاتے، بے التفاتی ہو جاتی ہے، यानी किसी को उसके रिश्ते के हिसाब से जरा ज्यादा आपको अहमियत देनी थी, जरा ज्यादा रिस्पेक्ट देनी थी, लेकिन उतनी रिस्पेक्ट दी नहीं जितनी कि वो डिजर्व करता था अपने रिश्ते की वजह से। जैसे आपकी खाला है, अब खाला जो है वो माँ की जैसी होती है, तो आप खाला के साथ जो है कजन्स की तरह तो नहीं बिहेव कर सकते ना, ठीक है, या भांजे भतीजों की तरह तो आप खाला के साथ बिहेव नहीं कर सकते ना। तो खाला के साथ अगर खाला की तरह बिहेव नहीं किया तो फिर ये बेइल्तिफाती हो जाएगी। उसी तरह चचा और मामू, ये भी जो है वो ऊपर के रिश्ते हैं, बड़े रिश्ते हैं, तो उनके साथ आप अपने बराबर वालों की तरह से अगर एक्ट करेंगे तो ये उन रिश्तों के साथ बेइल्तिफाती हो जाएगी। कम वक्त हो, किसी जगह पर गए हैं और कम टाइम है आपके पास, आप हर एक से नहीं मिल सकते, हर एक को फोन नहीं कर सकते, तो चाहिए कि जो बड़े लोग हैं कम अज कम उनसे मुलाकात कर लें, ठीक है, मामुओं से मुलाकात करना है, खालों से मुलाकात करना है, चचा और चचियों से मुलाकात करना है, ठीक है, कजन से मुलाकात करने का टाइम नहीं है अभी, इतना टाइम है मेरे पास ही नहीं कि मैं हर कजन के पास जाता हूँ या हर जो है वो दूसरे रिश्तेदार के पास जाता हूँ। अहदीस शरीफा में सिला रहमी पर बहुत जोर दिया गया, चुनाचे शाद नबी सल्लल्लाहु अलैहि वसल्लम है, मन अहब अन युबसत लहू फी रिज़्क़िही व युनसअ लहू फी अथरिही फलयसिल रहमहू, यानी जिसको ये बात पसंद हो कि इसके रिस्क में खुशहाली पैदा हो और उसकी उम्र दराज हो, तो उसे चाहिए कि सिला रहमी करे। इस हदीस से सिला रहमी के दो बड़े अहम फायदे मालूम हो गए कि आखिरत का सवाब तो है ही, दुनिया में भी सिला रहमी का फायदा यह है कि रिस्क की तंगी दूर होती है और उम्र में बरकत होती है, ठीक है। अब देखिए हदीस के अल्फाज से क्या पता लगता है कि इंसान इस नीयत से सिला रहमी करे कि उसकी उम्र में बरकत हो और उसके रिस्क में बरकत हो, तो क्या ये जायज है? हदीस के अल्फाज से तो ऐसे ही लगता है लेकिन ऐसा नहीं है, ठीक है। हदीस के जाहिर से अगर कोई बात समझ में आती है ना, तो जरूरी नहीं है कि हदीस का मतलब भी यही, ठीक है, इसलिए कि जो नेक अमाल होते हैं उनके लिए जो नीयत होती है प्राइमरी नीयत, ठीक है, वो प्राइमरी नीयत जो है वो अल्लाह की रजा और आखिरत की जजा, ठीक है, अगर ये प्राइमरी नीयत नहीं है तो फिर वो अमल जो होता है वो काबिल कबूल नहीं होता अल्लाह ताला के यहाँ, ठीक है। तो एक मोमिन जो होता है ना, उसका फोकस होता है आखिरत की जिंदगी, अल्लाह ताला उसका फोकस होते हैं और अल्लाह ताला की रजा जो है वो आखिरत की जजा के ऊपर यानी आखिरत की जजा इज इक्वल टू अल्लाह की रजा, ठीक है। तो प्राइमरी नीयत जो होती है वो हर हाल में यही होती है, लेकिन साथ साथ जो है वो नबी अलैहि सलाम ये बताना चाह रहे हैं कि अगर तुम ऐसा करोगे ना, सिला रहमी का मामला करोगे, तो तुम्हें आखिरत का सवाब तो मिलेगा तुम्हारी नीयत की वजह से, लेकिन तुम्हें दुनिया का भी फायदा होगा। ये नहीं है कि तुम दुनिया के फायदे के लिए काम करना शुरू कर दो, बल्कि फायदे नीयत तुम्हारी आखिरत ही होनी चाहिए, लेकिन साथ साथ तुम्हें जिसको हम कहते हैं ना उर्दू में ग्रेवी में मिल जाता है, राइट, एक्स्ट्रा मिल जाता है, तो ये एक्स्ट्रा चीजें भी तुम्हें मिल जाएंगी। अलबत्ता एक बात ये भी है कि अगर कोई शख्स जो है वो आखिरत की नीयत ना करे, ठीक है ना, बल्कि बस ऐसी सिला रहमी करता हो, तो सिला रहमी एक ऐसी चीज है कि उसके करने से दुनिया का फायदा उसको फिर भी मिलेगा, अगरचे कि उसने आखिरत की नीयत नहीं करी, तो आखिरत की नीयत ना करने की वजह से आखिरत का फायदा नहीं मिलेगा, लेकिन ये एक ऐसा अमल है कि जिसकी वजह से दुनिया का फायदा अल्लाह ताला फिर भी दे देंगे उसको, ठीक है। तो ये हदीस से भी साबित है और आम मुशाहिदा भी यही है, आम मुशाहिदा भी हमारा यही है कि बेशक काफिर क्यों ना, अगर सिला रहमी करता है अल्लाह ताला उसके रिस्क में बरकत देते हैं, बेशक गुनाहगार मुसलमान क्यों ना हो कि उसकी आखिरत की तरफ बिल्कुल ही तवज्जो नहीं है, नियत करना अपने हर अमल से पहले आखिरत की, ये तो बड़ी नेकोकारी वाला अमल होता है। एक गुनाहगार मुसलमान, एक दुनियादार और गाफिल मुसलमान तो ऐसा नहीं करता, लेकिन सिला रहमी करने वाला शख्स कितनी बेदीनी की जिंदगी गुजार रहा हो उसके रिस्क के अंदर और उसकी सेहत के अंदर भी बरकतें आ जाती हैं इसकी वजह से। जिन अपने बच्चों को जो हदीये की रकम को उन पर ही खर्च करना है जो नाबालिग हैं, क्या बच्चों से पूछना पड़ेगा? बच्चों की रकम जो है वो उनके ऊपर खर्च करना, अच्छा सवाल है, एक्चुअली मुझे इसका एग्जैक्ट जवाब याद नहीं आ रहा, सही बात है, लेकिन मेरे ख्याल में उन्होंने पता तो किया था, हाँ में था या ना में था, यानी उनकी इजाजत से उनके उनके ऊपर खर्च करना, ऊपर खर्च करने की मेरे ख्याल में जहां तक मुझे याद पड़ता है इजाजत है, अगर किसी को कतई तौर पर इसका जवाब पता हो तो वो कंट्रीब्यूट कर सकते हैं यहाँ पर डेफिनेटली, लेकिन उन्हीं के ऊपर खर्च करना ना, उनकी जो रकम है, तो इसकी शायद गुंजाइश है, ठीक है, लेकिन यानी अगर ऐसा नहीं है कि उनकी जात के अलावा भी कोई उसके अंदर आपको फायदा मिल रहा हो उनकी रकम खर्च करने से, तो फिर तो नहीं कर सकते, ठीक है। यानी उनकी जात के अलावा किसी किस्म का फायदा उठाना वो तो बिल्कुल ही सही नहीं होगा, लेकिन उनकी अपनी जात के ऊपर रिस्ट्रिक्ट करके उनकी अपनी रकम खर्च करना, इसकी गुंजाइश है या नहीं है ये मुझे इस वक्त जहन में नहीं है बिल्कुल। एक्चुअली पूछ लेंगे इंशाल्लाह किसी से। अब्दुल्लाह बिन सलाम ने जरा पालन फरमाते हैं कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम जब मदीना मुनव्वरा तशरीफ लाए और मैं हाजिर हुआ तो आपकी वो मुबारक कलिमात जो सबसे पहले मेरे कानों में पड़े वो ये थे। आपने फरमाया या अय्युह नासु अफशु सलामा व अतअमु अत्तआमा वसलु अरहामा वसल्लु बिललैलि वन्नासु नियामुन तदखुलु अलजन्नति बिसलाम। क्या प्यारी हदीस मुबारक है कि पहली बात नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, लोग एक दूसरे को कसरत से सलाम किया करो। और सलाम के अंदर वैसे तो हम उस दौर में दाखिल हो चुके हैं कि सिर्फ जानने वालों को सलाम करते हैं, जो कि कयामत की निशानियों में से है कि सिर्फ जानने वालों को सलाम किया जाएगा और जिसको बंदा नहीं जानता होगा उसको सलाम करेगा नहीं। लेकिन कोशिश करनी चाहिए कि हम ना जानने वालों को भी सलाम कर लें, कम से कम जिस शख्स को देख करके अंदाजा हो जाए ना आपको कि हाँ ये मुसलमान है, ठीक है, दाढ़ी है या वैसे शरीर तौर पे वो लग रहा है, ठीक है, मर्द मर्दों के लिए मर्दों को, ठीक है, तो उसको जो है वो यानी ना वाकफियत के बावजूद सलाम कर लेना चाहिए, ठीक। तो सलाम की कसरत का हुक्म है। अल्लाह की रजा जोई के लिए लोगों को खाना खिलाया करो, अपने मुत्तआमा सिला रहमी किया करो, वसलुल अरहामा, और ऐसे वक्त में नमाज की तरफ सबकत किया करो जबकि आम लोग नींद के मजे में हो। याद रखो इन उमूर पर अमल करके तुम हिफाजत और सलामती के साथ बगैर किसी रुकावट के जन्नत में पहुंच जाओगे। तो इसके अंदर नमाज का भी जिक्र किया, तहज्जुद की नमाज का जिक्र किया। इसका मतलब ये नहीं है कि फजर पढ़ने की जरूरत नहीं है, सिर्फ तहज्जुद की नमाज पढ़ लिया करो तो तुम जन्नत में दाखिल हो जाओगे, नहीं, बल्कि फर्ज नमाज पढ़ना तो गिवन है, वो तो कर्जा है तुम्हारे ऊपर। यहां तो नफिल की बात हो रही है कि नफिल नमाजें भी पढ़ा करोगे ना रात के वक्त में, और नफिल नमाजों से पहले आपस के ताल्लुकात की बातों के ऊपर जोर दिया, ठीक है, मामलात के ऊपर और आपस के ताल्लुकात के ऊपर। तो इसका मतलब हरगिज ये नहीं है कि ये चीजें फराइज के ऊपर फौकियत ले गई, फराइज के ऊपर हरगिज हरगिज फौकियत नहीं ले गई है, ये फराइज के ऊपर बिल्ड करने वाली चीज है। गोया कि फराइज जो है ये फाउंडेशन है, ये बुनियाद है, और बुनियाद के ऊपर जब तुम ऐसी चीजें बिल्ड करोगे उसके ऊपर तो फिर तुम जन्नत के अंदर बिला खौफ व खतर सलामती के साथ दाखिल हो जाओगे, ये इस हदीस की सही समझ होगी, ठीक है। और इस हदीस की गलत समझ क्या होगी कि छोड़ो जी फराइज को कौन देखता है, क्या क्या फिक्र है फराइज की, बस ये कर लिया करो बड़े अच्छे इखलाक, ठीक है, इखलाक के साथ लोगों से पेश आ जाया करो तो बस तुम्हारा काम चल जाएगा। लेकिन ये एक बड़ा ये भी इस दौर के फितनों में से ना एक बड़ा फितना है, ठीक है, एक बड़ा फितना इस दौर के फितनों में से क्या है कि अच्छे इखलाक, बींग वेरी नाइस टू इच अदर, बींग नाइस टू अदर्स, ठीक है। और ये नाइसनेस जो होती है ना, ये फिर इस नाइसनेस के अंदर क्या हो रहा होता है कि फराइज की जो है ना वो गर्दन पे छुरी फेरी जा रही होती, ठीक है। बींग नाइस टू इच अदर के अंदर फिर महरम ना महरम सबके साथ नाइस होना है, पर्दा किधर चला गया जो कि फर्ज है, पर्दा फर्ज है, ठीक है। औरतों और मर्दों का अलग अलग होना, सेग्रीगेशन, ठीक है, क्या कहते हैं उसको उर्दू में, यानी गैर इख्तलात या सेपरेशन जिसको कहते हैं, ये चीज फर्ज है, पर्दा जिसको कहते हैं, दिस इज ऑल, पर्दे के अंदर ये सब कुछ शामिल है, ठीक है ना, औरतों मर्दों के दरमियान फर्क होना, ठीक है। लेकिन इखलाक, मुझे तो जी अच्छे इखलाक से पेश आना है, हर एक से सलाम करना है जी मुझे तो, हर एक को खाना खिलाना है, तो पर्दे का फर्ज जो है ना वो गायब हो गया इसके अंदर से। उसी तरीके से एक दूसरे के साथ जो है वो अच्छे से पेश आने के अंदर नमाजें छूट रही हैं, ठीक है, फर्ज नमाजें छूट रही हैं। उसी तरीके से गैर कौमों के साथ अच्छे से पेश आना, गैर कौमों को जो है वो अपने इखलाक से मुतासर करना, ये इखलाक से मुतासर करने के अंदर इतना आगे बढ़ जाते हैं कि अपना अकीदा दांव पे लगा देते हैं, अपना अकीदा, अकीदा फर्ज है, राइट, जिस तरह पर्दा फर्ज है, नमाजें फर्ज हैं, उसी तरीके से सही अकायद तो ये उन फर्जों से भी ज्यादा बड़े फर्ज, ठीक है। लेकिन आजकल के अंदर ये अच्छे अखलाक, राइट, تو اچھے اخلاق جو ہیں جو کہ فرائض کی بنیاد پر نہیں بنائے جا رہے ہیں نا، بلکہ بے بنیاد اخلاق کی عمارت کو کھڑا کرنے کی کوشش کی جا رہی ہے، ٹھیک ہے؟ تو اب جو ہے وہ سب چلتا ہے اس کے اندر، ٹھیک ہے؟ تو اسی وجہ سے جو ہے نا یہ اخلاقیات والے بیانات جو ہوتے ہیں نا، اخلاقیات والے بیانات، ٹھیک ہے، بہت اچھے لگتے ہیں. اسی وجہ سے جو لوگ اخلاقیات پہ ہمیشہ بیان کرتے ہیں نا، وہ ہر جگہ پاپولر ہوتے ہیں، ہر معاشرے کے ہر طبقے میں پاپولر ہوتے ہیں جو اخلاقیات کے اوپر بیانات کرتے ہیں اور صرف، ٹھیک ہے. لیکن ایک بات یاد رکھیں کہ اگر ایمان بچانا ہے نا، ایمان بچانا ہے، تو یہ صرف اخلاقیات کافی نہیں ہے، یہ بات یاد رکھیں. اور اس دور کے فتنوں کے اندر ایک بڑا فتنہ یہ بھی ہے کہ اخلاقیات کے اوپر اتنا زور دیا جائے کہ ایمان کی اہمیت ذہن سے نکل جائے، دل سے نکل جائے ایمان کی اہمیت، ٹھیک ہے. تو اس کے بعد کیا ہوتا ہے؟ اس کے بعد یہ ہوتا ہے کہ اخلاقیات کی وجہ سے ہجوم تو بہت بڑا ہو جاتا ہے، رائٹ؟ چاہنے والے بہت بڑی تعداد میں ہو جاتے ہیں، بہت، ہر بندہ ہی چاہنے والا بن جاتا ہے، ٹھیک ہے، لیکن بنیاد ختم ہو جاتی ہے. اس وجہ سے نا پھر یہ کسی ایک کو تو پسند کر رہے ہوتے ہیں جو کہ ہر وقت اخلاق کی باتیں کرتے ہیں، لیکن باقی سب کے مخالف ہو جاتے ہیں، کیونکہ باقی لوگ جو ہوتے ہیں وہ فرائض کی باتیں کر رہے ہوتے ہیں، رائٹ؟ باقی لوگ جو ہوتے ہیں، باقی علماء کرام جو ہوتے ہیں، وہ کس کی بات کر رہے ہوتے ہیں؟ فرائض کی باتیں کر رہے ہوتے ہیں، رائٹ؟ عقائد کی باتیں کر رہے ہوتے ہیں، اور یہ فلاں صاحب جو ہوتے ہیں وہ صرف اخلاقیات کی باتیں کر رہے ہوتے ہیں. تو اخلاقیات کی باتیں کرنے والا ہر ایک کے ساتھ پاپولر ہوتا ہے، ہر بندے میں پاپولر ہوتا ہے، رائٹ؟ اور جو فرائض کی باتیں کرتے ہیں وہ ان پاپولر ہوتے ہیں، وہ پسند نہیں آتے پھر کسی کو، رائٹ؟ ان کے اوپر پھر لعنتیں پڑ رہی ہوتی ہیں لوگوں کی، لوگ گالیاں دے رہے ہوتے ہیں ایسے علماء کو جو فرائض کی باتیں کرتے ہیں. سمجھ میں آ رہی ہے بات؟ سمجھ میں آ رہی ہے آپ لوگوں کو یہ بات؟ اگر نہیں سمجھ میں آ رہی ہے تو پلیز پوچھ لیں، صحیح؟ تو یہ اس دور کے فتنوں میں سے نا یہ ایک بڑا فتنہ ہے، بہت بڑا فتنہ ہے، ٹھیک ہے. علماء حق کے دشمنی کے اندر یہ اخلاقیات بھی ایک بہت بڑا رول پلے کر رہے ہیں. بات سمجھ میں آ رہی ہے؟ پوچھ لیجا کر، اگر نہیں سمجھ میں آئے. یہ عقائد اور ایمانیات کی بات ہے، کوئی معمولی بات نہیں ہے، اس کو کم اہمیت نہیں دیں. پتہ نہیں آپ لوگ جو ہے وہ چیزیں بھیجتے ہیں تو پڑھتے بھی ہیں کہ نہیں پڑھتے ہیں، کوئی چیز سننے کو بھیجتے ہیں تو سنتے بھی ہیں کہ نہیں سنتے ہیں. بہرحال کوشش تو کرنی چاہیے کہ سن بھی لیں اور اس کے بعد پھر اطلاع بھی دے دیں کہ ہاں میں نے سن لیا. تو آگے فرمایا کہ ایک اور حدیث میں ذکر ہے کہ ام المومنین حضرت میمونہ رضی اللہ تعالیٰ عنہ نے اپنی ایک باندی کو آزاد کر دیا تھا. جب نبی کریم صلی اللہ علیہ وسلم سے اس کا ذکر کیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا لو اعطیتها اخوالک کان اعظم لاجرک، کہ اگر تم اپنے ماموں کو دے دیتی تو زیادہ ثواب ہوتا. اچھا ایک منٹ، آپ کی میسجیں وہ پڑھ لوں کہ وہ والدین جنہوں نے ناواقفیت میں جو پیسے بچوں کو ملے گھر پر ہی خرچ کر دیے، تو اس بارے میں کیا حکم ہے؟ گناہ کیا، ٹھیک ہے، گناہ کا نتیجہ یہ ہوتا ہے کہ توبہ کرنی ہوتی ہے، ٹھیک ہے. اور اندازن اگر آپ کے ذہن میں آپ کو اللہ تعالیٰ نے اگر دیا ہے، ٹھیک ہے، تو آپ کمپنسیٹ کر دیں اپنے بچوں کو، ٹھیک ہے، تو وہ توبہ بھی کر لیں اور کمپنسیٹ بھی کر دیں ان کو، اندازن ظاہر ہے، ٹھیک ہے. اور اگر نہیں دیا اللہ تعالیٰ نے اتنا تو کمپنسیٹ نہیں کر سکتے، تو کم از کم توبہ تو کر سکتے ہیں نا. والدین کا اگر ماموں، والدین کے اگر ماموں چچا ایکسیٹرا سے تعلق صحیح نہ ہو تو ہم صلہ رحمی کس انداز سے کریں؟ والدین سے چھپ کر کے کر لیں، ٹھیک ہے، ان کو پتہ نہ لگے کسی طریقے سے، اور بس ان سے جو ہے وہ سلام دعا کر لینی چاہیے، ٹھیک ہے. کیونکہ والدین کی ناراضگی ان معاملات کے اندر نا جو فرائض میں سے آتے ہیں نا، تو ان فرائض کے اندر پہ والدین کی ناراضگی ایسا نہیں ہوتا کہ جی بس آپ نے بھی تعلق توڑ لیا، اور بس احتیاط کر کے کر لیں کسی طریقے سے. اچھا یہاں پر جو فرمایا کہ نا اپنی اہلیہ کو فرما رہے ہیں کہ اگر تم اپنے ماموں کو دے دیتی تو زیادہ ثواب ہوتا، ٹھیک ہے. تو دیکھیں یہ ہوتا ہے شیخ کا رول. شیخ جو ہوتا ہے وہ صرف گناہوں کی اصلاح کرنے کے لیے نہیں ہوتا، ٹھیک ہے. ایک تو وہ سب سے بڑا کام تو اس کا یہ ہوتا ہے گناہوں کی اصلاح کرنا، لیکن نیکیوں کے اندر بھی پرائیورٹائز کرنا، رائٹ، اس کے اندر بھی شیخ کا رول ہوتا ہے کہ بھائی اگر آپ اس نیکی کی جگہ وہ نیکی کر لیتی تو آپ کو زیادہ فائدہ ہو جاتا، ٹھیک ہے. تو شیخ کی اتنی انوالومنٹ ہوتی ہے انسان کی زندگی کے اندر، صحیح ہے، اور ایسی انوالومنٹ کے ساتھ ہی انسان کی اصلاح ہوتی ہے. اور اگر ایسی انوالومنٹ نہ ہو تو یہ برکتوں والا تعلق جو ہوتا ہے نا، اس سے پھر وہ ونچ کا ونچ کھڑا رہتا ہے ہمیشہ ساری زندگی، ٹھیک ہے، اور کوئی اصلاح نہیں ہوتی ہے، ٹھیک ہے. تو شیخ کو
को ये एक्सेस देना होता है अपनी लाइफ में, ठीक है, एक्सेस देना होता है अगर अपनी इस्लाह करवाना चाहते हैं। और जिनको अपनी इस्लाह नहीं करवानी होती है वो फिर यही करते हैं ना कि आप जरा ज्यादा फ्री नहीं हो जाइएगा हमारे साथ, ठीक है, हम यही कहते हैं आप ज्यादा फ्री नहीं होइएगा, आप बस दुआएं वगैरह कर लिया कीजिए और कुछ बरकतों वाले मामलात कर लिया कीजिए, इससे ज्यादा आपको इख्तियार नहीं है, आप ज्यादा हमारे अमल यानी हमारी जिंदगी में ना ज्यादा अमल दखल करने की कोशिश ना कीजिएगा, करेंगे ना तो फिर हम आपको मजा चखाएंगे उसके बाद, ठीक है। आजकल यही चल रहा है वैसे मार्केट के अंदर, ठीक है, ये शेख मुरीद मार्केट में है ना, इसके अंदर आजकल यही चल रहा है। बहरहाल जो चल जो चला रहा है इस तरीके का मामला, तो वो फिर अपने हवाल के साथ होती है, फिर उसका भुगतता है फिर ऐसा बंदा, अपना अमल अपने साथ ही होता है फिर। बहरहाल तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस तरीके से सिखला दिया कि सिर्फ गुनाह की इस्लाह नहीं करनी होती है बल्कि प्रायोरिटाइज करके भी बताना होता है कि क्या चीज कर ले और क्या चीज ज्यादा कर ले तो उससे ज्यादा फायदा होता है। इस्लाम में गुलाम बांदी को आजाद करने की बहुत तरतीब, देखिए मैंने आपको ना कोई वो मारिफो मसाइल के मामला नहीं बताने इसके अंदर, हजरत मुजद्दिद अल-फसारी रहमतुल्लाह अलैह के मक्तूबात में ये लिखा हुआ है और उनके मक्तूबात में ये लिखा हुआ है, ये सब तो ना मुझे आता है और ना जो है वो मैं आपको इस क्लास के अंदर बताना चाहता हूँ, ठीक है। ये सलूक यही है, ठीक है, कि भाई हम इस्लाह जो है वो क्या कर रहे हैं क्या नहीं कर रहे हैं, क्या तकवा क्या चीज होती है और किस चीज को हमें प्रायोरिटी देनी है किस चीज को नहीं प्रायोरिटी देनी है, यही है सलूक, ठीक है ना। वो लफाजी करने की जरूरत नहीं है, जो अल्लाह ताला ने जिन लोगों को टाइम दिया है जिन लोगों को अल्लाह ताला ने ऐसी समझ दी है वो बड़ी बड़ी किताबें पढ़ते हैं, बड़ी बड़ी जो है वो हमारे को मसाइल जो है वो समझते हैं उनको, हम इस क्लास के अंदर आपके साथ ये सारी चीजें नहीं करने वाले, ठीक है। मौका मिल गया अल्लाह ताला ने कोई चीज दे दी तो शायद आपके सामने बयान कर दिए, लेकिन जो हम पढ़ रहे हैं बस उसी तरह उसी यही हमारा सलूक है, ठीक है। तो सीधी सीधी सी बातें, हम ऐसी कम इल्म रखने वाले कम समझ रखने वाले लोग हैं। हमारे घर वाले बता रहे हैं कि बाजी ने उनको एक क्लास में बताया था कि नाबालिग बच्चों को जो हदिया मिलता है वो अगर देने वाले ने नाबालिग बच्चों के हाथ में दिया और बच्चे ने अपने वालिदैन को दिया तो उसको बच्चे पर खर्च नहीं कर सकते बल्कि बड़े होने के बाद बच्चों को देना होगा, लेकिन हदिया देने वाला अगर वालिदैन के हाथ में रकम दे और कहे कि बच्चे पर खर्च कर दें तो फिर वालिदैन कर सकते हैं। चलिए ठीक है, सही है, इसकी तफसील भी वैसे सामने आ गई कि वालिदैन के, हाँ ये गालिबन हजरत जी ने ही बताया था हम लोगों को भी कि वालिदैन के हाथ में दिया कि आप बच्चों पे खर्च कर दें तो फिर वालिदैन जाहिर खर्च कर सकते हैं, क्योंकि देने वाले ने आपको तफसील भी बता दी ना कि वो कैसे चाहता है कि ये जो माल है वो कैसे खर्च किया जाए, ठीक। तो ये गोया कि उसने माल के साथ साथ माल के खर्च करने की गाइडलाइन भी दे दी है ना, गोया कि उसने आपको वकील बना दिया, ठीक है ना, अब आप उसको खर्च कर सकते हैं, वकील बना दिया ना आपको, ठीक है। लेकिन ओनर बना देना और वकील बना देने में फर्क होता है, तो बच्चे को ओनर बना दिया तो वो अलग चीज है, और वालदैन के हाथ में देकर के ये कह दिया कि आप बच्चे पर खर्च कर दें तो अब वालदैन खर्च कर सकते हैं, तो ये कॉमन सेंस की बात है ऐसे। बहरहाल तो फरमाया कि इस्लाम में गुलाम बांदी को आजाद करने की बहुत तरगीब है और इसे बेहतरीन कार्य सवाब करार दिया गया है, लेकिन इसके बावजूद सिला रहमी का मर्तबा इससे बहरहाल आला है, ठीक है। अब यहाँ पर भी एक बहुत इंपॉर्टेंट पॉइंट है कि देखिए जब हम किताबें पढ़ते हैं हदीस की किताब और इधर उधर की किताबों की तो बात भी नहीं करें, हदीस की किताबें पढ़ते हैं हदीस मुबारक पढ़ते हैं, तो गुलाम को आजाद करना कितना बड़ा सवाब का काम है, ठीक है ना, कितने उसकी फजाइल आते हैं, ठीक है, कितने उसके यानी मौके हैं कि गुलाम को आजाद कर देना जो है वो कफारा भी बन जाता है गुनाहों का, बड़े बड़े गुनाहों का कफारा बन जाता है, और फजीलतें उसके अलावा है, ठीक है। और उसके अलावा ये कि इंसान के ऊपर आप एहसान कर रहे हैं, भाई गुलाम जो होता है वो बहरहाल इंसान ही होता है ना, कोई वो हैवान तो नहीं होता, तो इंसान के ऊपर आप कितना बड़ा एहसान कर रहे होते हैं कि उसको आप आजाद कर रहे हैं, ठीक है। लेकिन किताबों को पढ़ करके अगर कोई इंसान फकत किताबी इल्म के ऊपर अमल करने की कोशिश करेगा ना तो फिर वो गलती कर जाता है, ठीक है, गलती कर जाता है, जैसे कि हजरत मैमूना रजी अल्लाह ताला अन्हा उम्मातुल मोमिनीन में से हैं, ठीक है ना, उनसे एक गलती क्या हो गई, ठीक है, कि बड़ी फजीलत से महरूम रह गई, ठीक है, तो उनकी भी इल्म में होगा गालिबन, लगता तो ऐसे ही है कि उनके इल्म में गुलाम को आजाद करने की फजीलत होगी, उन्होंने फजीलत को हासिल करने की कोशिश करी, ठीक है। लेकिन پوچھ لینا جو ہوتا ہے یہ زیادہ فائدے کی چیز ہوتی ہے. ٹھیک ہے, تو ایسے معاملات کے اندر بھی جو ہے نا, اور غلام کو آزاد کرنا جو ہے یہ کوئی چھوٹی موٹی نیکی نہیں ہے. جیسے یہ نہیں کہا جا رہا کہ بھائی آپ جو ہے وہ ہر دو رکعت پڑھنے سے پہلے شیخ صاحب کو فون کریں, واٹس ایپ میسج کریں کہ جی مجھے دو رکعت پڑھنی چاہیے کہ نہیں پڑھنی چاہیے. ہر نفلی روزہ رکھنے سے پہلے آپ شیخ صاحب کو فون کریں کہ جی مجھے نفلی روزہ رکھنا چاہیے کہ نہیں رکھنا چاہیے. نہیں, غلام کو آزاد کرنا آج کے اعتبار سے اگر دیکھا جائے نا تو ایسا ہے کہ جیسے آپ کے پاس بی ایم ڈبلو گاڑی تھی اور آپ نے اس بی ایم ڈبلو گاڑی کو صدقہ کر دیا. یہ ہے غلام کو آزاد کرنے کی ایکویولنس آج کے دور کے اندر. ٹھیک, تو اب یہ بی ایم ڈبلو کو صدقہ کر دینا یہ کوئی دو رکعت نفل نماز تو نہیں ہے نا, یہ کوئی جمعرات اور پیر والا نفلی روزہ تو نہیں ہے نا, یہ تو بہت بڑی چیز ہے نا. رائٹ, تو ایسے جو بڑے اعمال ہوتے ہیں نا ان کے اندر پوچھ لینا چاہیے, اسی کے اندر عافیت ہے, انسان بڑی بڑی غلطیوں سے بچ جاتا ہے. ٹھیک ہے, اور اپنا جو علم ہے نا اپنا یہ بچا کے رکھنا چاہیے اپنے پاس. ٹھیک, یہ جو کچھ زیادہ کتابیں پڑھ لیتے ہیں نا ہم, تو ہمارے اوپر جو یہ آ جاتی ہے نا کہ جی ہم نے تو پڑھا ہے تو ہمیں تو سمجھ میں آتا ہے, ہمیں کیا ضرورت ہے پوچھنے کی. یہ چیز انسان کو لے ڈوبتی ہے. ٹھیک ہے, یہ پکا لے ڈوبتی ہے انسان کو, تو یہ ہرگز نہیں کرنا چاہیے. خصوصاً جو اہم معاملات ہیں ان کے اندر پوچھ لینے کے اندر یہ عافیت ہوتی ہے. ٹھیک ہے, تو انسان غلطی سے بھی بچ جاتا ہے, اور دوسری ایک بڑی عافیت یہ ہو جاتی ہے کہ جب آپ پوچھ لیتے ہیں اگلا بندہ آپ کو یعنی آپ کا شیخ آپ کو بتا دیتا ہے نا, تو آپ کے اوپر سے تو ذمہ داری ویسی ختم ہو جاتی ہے. تو اگر کوئی غلطی ہو بھی گئی نا تو وہ اجتہادی غلطی ہی کہلائے گی, اور وہ شیخ سے اجتہادی غلطی ہو گئی, اور شیخ کورڈ ہے اس کے اندر, شیخ کو کوئی گناہ ہونا نہیں ملے گا اس کی وجہ سے. کوئی آپ کو پتا ہے کہ اجتہاد کے اندر اگر اجتہاد صحیح ہو گیا, یعنی واقعتاً معاملہ ایسے ہی ہونا تھا اور اجتہاد بھی اس کا وہی تھا, تو اس کو دو ثواب ملتے ہیں, مجتہد کو دو ثواب ملتے ہیں. ٹھیک ہے, لیکن اگر اجتہاد غلط ہو گیا, ٹھیک ہے, تو پھر بھی مجتہد کو ایک ثواب ضرور ملتا ہے. اور شیخ یہ امت کا مجتہد نہیں ہوتا, یہ مرید کے نزدیک مرید کا مجتہد ہوتا ہے. ٹھیک ہے, جو سالک ہوتا ہے نا اس کا شیخ اس کے معاملات کے اندر مجتہد ہوتا ہے. ٹھیک ہے, وہ فقی طور پر مجتہد نہیں ہوتا کہ وہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کے مذہب کے اندر اجتہاد کرنا شروع ہو جائے, نہیں, وہ الگ بالکل ایک الگ ہی اسپیکٹرم, الگ ہی چیز ہے. ٹھیک ہے, تو شیخ کورڈ ہے لیکن ہم تو کورڈ نہیں ہے نا, تو بھئی ایسے امپورٹنٹ معاملات کے اندر بغیر کوریج کے, بغیر انشورنس کے آپ کیوں کام کرتے ہیں؟ شیخ تو انشورڈ ہے, شیخ کے پاس انشورنس کوریج ہے. ٹھیک ہے, تو اس انشورنس کوریج کا فائدہ اٹھائیں, اس سے پوچھ کر کے معاملہ کریں. ٹھیک ہے, تو یہ جو ہے نا کہ ہم نے تو پڑھا ہوا ہے تو ہمیں تو سب سمجھ میں آتا ہے, یہ بھی آج کے دور کا بڑی مصیبت ہے آج کے دور کی. ٹھیک ہے, اس لیے کہ ہمارے جیسے لوگ جو ہے نا, یہ جو دنیاوی بیک گراؤنڈ کے لوگ ہیں, ہم پڑھنا شروع ہو گئے دین, اور دین کے اندر جو ہے نا وہ ہم ساری کتابیں پڑھ رہے ہیں, سارے فنون پڑھ رہے ہیں, ساری حدیث کی کتابیں پڑھ رہے ہیں. ٹھیک ہے, لیکن وہ ہمارے جو پیچھے ایک دنیا چل رہی ہے نا ہمارے اندر, یہ دنیا ویسی کی ویسے ہی ہے, یہ نہیں نکلی ہمارے اندر سے. تو اب یہ بڑی لیتھل کمبینیشن ہے ہمارے اندر, لیتھل کمبینیشن, سمجھتے ہیں؟ لیتھل کمبینیشن, ڈیڈلی کمبینیشن ہے یہ. دین یعنی دین کی تفصیلات کمبائنڈ ود دنیا کی محبت. رائٹ, دین کی تفصیلات, اتنا تفصیلی علم دین کا کمبائنڈ ود دنیا کی محبت, اس سے زیادہ ڈیڈلی کمبینیشن اور کوئی نہیں ہو سکتا, اندازہ کریں اس بات کا. ٹھیک ہے, تو یہ دنیا کی محبت کو ہم چھوڑ کر کے دین کا علم حاصل کرنا جو ہے نا, یہ مطلب ہمارے اندر موجود رہے, بے شک کوئی مسئلہ نہیں ہے, چلتی رہے, اور ساتھ ساتھ جو ہے وہ عالم بھی بن گئے, مفتی بھی بن گئے, اور شیخ بھی بن گئے, اور سب کچھ بن گئے. رائٹ, تو یہ شخص جو ہوتا ہے نا پھر بڑے فساد کا سبب بنتا ہے, بڑے فتنے کا سبب بنتا ہے. باقی جو لوگ ہوتے ہیں وہ چھوٹے فتنے کا سبب بنتے ہیں, اور ایسے جو لوگ ہوتے ہیں نا یہ بڑے فتنے کا سبب بنتے ہیں. ٹھیک ہے, تو اپنے آپ کو اس بڑے فتنے سے بچانے کی فکر کرنی چاہیے. ٹھیک ہے, تو بہتر یہی ہے کہ ہم بڑوں سے پوچھ کر کے معاملہ کیا کریں. آگے فرمایا کہ اسی مضمون کی ایک اور روایت ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ الصدقۃ علی المسکین صدقۃ وہی علی ذی الرحم سنتان صدقۃ و صلۃ, یعنی کسی محتاج کی مدد کرنا صرف صدقہ ہی ہے, اور اپنے کسی عزیز قریب کی مدد کرنا دو عمروں پر مشتمل ہے, ایک صدقہ اور دوسرا صلہ رحم. ٹھیک ہے, یعنی قریبی رشتے دار کے اوپر صدقہ کریں گے تو ڈبل ثواب ملے گا, کسی دوسرے کے اوپر صدقہ کریں گے تو ایک ثواب ملے گا.
صرف مصرف کے تبدیل کرنے سے دو طرح کا ثواب مل جاتا ہے. مصرف کہتے ہیں جس جگہ آپ صرف کر رہے ہیں, جس جگہ آپ خرچ کر رہے ہیں اس کو مصرف کہتے ہیں, اسم ظرف کا صیغہ. اس کے مقابلے میں قطع رحمی کے حق میں جو شدید ترین وعیدیں روایات حدیث میں مذکور ہیں اس کا اندازہ دو حدیثوں سے بخوبی ہو سکتا ہے. آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے لا يدخل الجنة قاطع, کہ جنت کے اندر قطع رحمی کرنے والا چاہے گا ہی نہیں. حقوق قرابت کی رعایت جو نہیں کرتا نا وہ جنت میں نہیں جائے گا. لا تنزل رحمتا على قوم فيه قاطع رحم, کہ اس قوم پر اللہ کی رحمت نہیں اترے گی جس میں کوئی قطع رحمی کرنے والا موجود ہو. اب پتہ نہیں ہم ہمارا معاملہ چل کیسے رہے, اللہ رحم کرے, کیونکہ ہمارے قطع رحمی جو ہے وہ تو سر چھڑ کر کے ہر گھر کے اندر جو ہے وہ قطع رحمی اتنی زیادہ ہے کہ آپ کو بتا نہیں سکتا. آپ کو اگر ذاتی واسطہ پڑا ہوا بڑے بڑے ایسے معاملات سے تو پھر آپ کو شاید اندازہ ہو, لیکن ہمیں جو واقعات پتہ ہیں جن خاندانوں کو ہم جانتے ہیں بہت برے حالات, بہت برے حالات. اب باقی گناہ تو ان کو ہم گناہ سمجھتے ہیں وہ تو اور چیز ہے, ان کو تو ہم گناہ سمجھتے بھی نہیں. قطرے میں اخیر میں پھر دلوں میں ادائے حقوق کا جذبہ پیدا کرنے کے لیے فرمایا ان اللہ کان علیکم رقیبا, یعنی اللہ تعالیٰ تم پر نگران ہے جو تمہارے دلوں اور ارادوں سے باخبر ہے. اگر رسمی طور پر شرما شرمی بے دلی سے کوئی کام کر بھی کوئی کام بھی کر دیا مگر دل میں جذبہ ایثار و خدمت نہ ہوا تو قابل قبول نہیں ہے. ٹھیک ہے, یعنی سٹینڈرڈ تو بڑے ٹائٹ ہیں. ٹھیک ہے, یعنی خالی اوپر سے معاملات کرنا نہیں بلکہ دل کے اندر بھی ایثار و خدمت کا جذبہ ہونا چاہیے, ورنہ قابل قبول ہی نہیں ہے. قبول نہیں ہے تو پھر فائدہ کیا کہ کچھ چیز کرنے کا. اسے اللہ تعالیٰ سے ڈرنے کی وجہ بھی معلوم ہو گئی کہ وہ سب پر ہمیشہ نگران ہے. قرآن کریم کا یہ عام اسلوب ہے کہ قانون کو محض دنیا کی حکومتوں کے قانون کی طرح بیان نہیں کرتا بلکہ تربیت و شفقت کے انداز میں بیان کرتا ہے. ٹھیک ہے, یعنی ایثار ایک ایسی چیز ہے. ایثار کا مطلب کیا ہوتا ہے؟ اثر یؤثر ایثار, کہ دوسرے کو اپنے اوپر ترجیح دینا, دوسرے کی ضرورت کو اپنی ضرورت پہ ترجیح دینا, دوسرے کے معاملات کو اپنے معاملات پر ترجیح دینا. ٹھیک ہے, تو یہ دل کی ایک کیفیت کا نام ہے جس کو کہ ایثار کہتے ہیں, اور اس کی وجہ سے پھر انسان کچھ اعمال بھی اگر اس کی ملکیت میں یا اس کی کیپیسٹی میں ایسا ہوتا ہے کہ وہ ایسا کر بھی سکے نا تو پھر اعمال اس کے نتیجے میں ظاہر ہوتے ہیں. ٹھیک ہے, لیکن کم از کم دل کا یہ جذبہ تو ہونا انسان کے اندر کہ وہ اگلے بندے کو فوقیت دے رہا ہو اور اسے چھیننے جھپٹنے کے اس میں نہ لگا رہے. تو معاملات کے اندر جو خیر ہوتی ہے نا, معاملات کی کامیابی, آپس میں ایک دوسرے کے ساتھ معاملات کی کامیابی, اس کے اندر ایثار کا جو ہے وہ بہت اہم رول ہوتا ہے. اگر یہ ایثار نہیں ہو کسی معاشرے کے اندر یا کسی قوم کے اندر یا کسی گروپ آف پیپل کے اندر اگر ایثار نہیں ہونا تو یہ زیادہ دیر مل کے کام نہیں کر سکتے. ٹھیک ہے, جیسے کہ آپ کوئی جماعت بنا لیں, کوئی دینی جماعت بنا لیں, کوئی سیاسی جماعت بنا لیں, کوئی انتظامی جماعت بنا لیں. ٹھیک ہے نا, اگر اس کے جو ممبرز ہیں ان کے اندر ایثار نام کی کوئی چیز نہیں ہے نا تو یہ جماعت جو ہے وہ زیادہ آگے بڑھ نہیں سکے گی, یا تو یہ ٹوٹ کر کے ختم ہو جائے گی, یا یہ اگر قائم رہی بھی نا تو یہ پروڈکشن نہیں کر سکے گی, یہ کوئی خیر پروڈیوس نہیں کر سکے گی. اس کے لیے لازمی شرط جو ہے نا وہ ایثار ہے. تو اسی طرح سے ایک گھر جو ہوتا ہے نا, گھر بھی ایک طرح کا ایک چھوٹی ایڈمنسٹریٹو اینٹیٹی ہوتی ہے, یونٹ ہوتا ہے ایڈمنسٹریشن کا. ٹھیک ہے, تو اس گھر کے ایڈمنسٹریشن کے لیے بھی, گھر کے بھی معاملات کو چلانے کے لیے بھی ایثار اور خدمت کا جذبہ جو ہوتا ہے یہ ضروری ہوتا ہے. اچھا, آگے کیا فرماتے ہیں کہ تربیت و شفقت کے انداز میں قرآن بیان کرتا ہے تو قانون کے بیان کے ساتھ ساتھ ذہنوں اور دلوں کی تربیت بھی کرتا ہے. ٹھیک, یعنی قانون بھی بیان کرتا ہے کہ ایسا کرو اور ایسا نہ کرو, لیکن ساتھ ساتھ ذہن سازی بھی کرتا ہے, دل سازی بھی کرتا ہے. تو یہ اسلوب ہے قرآن کا. ٹھیک ہے, کہ صرف جو ہے نا وہ حکم بتا نہیں دیتا بلکہ حکم کی حکمت بھی بتاتا ہے. کیوں حکمت بتاتا ہے قرآن؟ حکم کے ساتھ ساتھ حکم کی حکمت یا حکم کا فائدہ بھی بتاتا ہے. کیوں بتاتا ہے؟
अगर आप में से कोई जवाब दे, क्योंकि क्लास रखी है तो मैं भी तो कुछ पूछू ना, आप लोग माशाल्लाह पूछ चुके हैं सारे सवाल, तो कुछ सवाल मेरी तरफ से भी आने चाहिए। चलिए ये एक आखिरी, वक्त भी खत्म हो चुका है, ये एक आखिरी सवाल करके फिर निपटाते हैं कि कुरान जो है वो हुक्म बताने के साथ साथ हिकमत क्यों बताता है, वजह क्या है, जरूरत क्या है भाई? अल्लाह ताला है राइट, बड़े हैं, हर चीज के मालिक हैं, मुख्तार हैं, रब हैं, सारी जरूरियात अल्लाह ताला पूरी करते हैं, जरूरत क्या है हिकमत बताने की? खाली ऑर्डर दिया करें, जैसे कि हम अपने मातहतों को ऑर्डर दिया करते हैं, अपनी बीवियों को ऑर्डर दिया करते हैं और हिकमत उन्हें बताने की कोई जरूरत महसूस नहीं करते राइट, और बच्चों को ऑर्डर दिया करते हैं, हिकमत बताने की हम कोई जरूरत महसूस नहीं करते, तो उसी तरह अल्लाह ताला तो सबसे बड़े हैं, अल्लाह ताला क्यों हिकमत, ताकि अमल में आसानी हो। तो हिकमत बताने से अमल में आसानी हो कैसे जाती है? इंसान की फितरत फायदा चाहती है। अच्छा जवाब है, लेकिन रगबत पैदा करने के लिए चाहे सारे वो आप ये सब एक जैसी जवाब दे रहे हैं। अच्छा एक सवाल फिर इसके ऊपर, इसको समझाने के लिए एक और सवाल करता हूँ कि आपका बच्चा जो है ना वो 3 साल का है, ठीक है, या 4 साल का बच्चा है, तो आप उसको जब कोई हुक्म देते हैं तो क्या आप उसको हिकमत बताते हैं उस हुक्म की? 4 साल के बच्चों को हिकमत बताते हैं, फायदे बताते हैं? 3.5-4 साल का बच्चा है, मैं तो नहीं बताता था, ठीक है, जब मेरा बेटा और मेरी बेटियां 3.5-4 साल की थी तो मैं कोई हिकमत हुकमत नहीं बताता था, ठीक है, लेकिन जब यही बच्चे अमल की दवाम हुज्जत पूरी करने के लिए, रगबत पैदा करने के लिए हर हुक्म की इल्लत होती है, होती तो है लेकिन बतानी जरूरी कोई है, बतानी क्यों जरूरी है, जब यही बच्चे 3.5-4 साल से बड़े होकर के जब 5-6 साल के हो गए या 6-7 साल के हो गए, तो अब जो है वो उनको हिकमत बताते हैं, पहले क्यों नहीं बताते थे, अब क्यों बताते हैं, इसकी वजह क्या है? एहतिसाब का जज्बा पैदा करने के लिए। देखिए याजुज जाना बड़े अरसे से एक चीज की कोशिश कर रहा है जिसमें कि काफी कामिल हद तक नाकामी है, ठीक है, वो ये है कि आप लोगों को जिक्र सिखा रहे हैं, ठीक है, जिक्र, तो जिक्र क्या चीज होती है, जिक्र को हम क्या समझते हैं, अल्लाह का जिक्र, लेकिन ये वो तो सब आप सबसे ही सुनते रहते हैं ना, अल्लाह का जिक्र, अल्लाह का जिक्र, ठीक है, लेकिन ये फकीर बेतदबीर ये आप लोगों को ना एक और चीज का भी जिक्र सिखा रहा है, वो क्या चीज है जिसका क्या बार बार जिक्र सिखाते हैं, अल्लाह के अलावा एक और भी चीज है कि जिसका क्या बार बार जिक्र सिखाते हैं कि उसको भी याद रखो, उसको भी याद रखो, उसको भी याद रखो, जी शैतान, ठीक है, शैतान से गाफिल मत होना, दुश्मन से गाफिल मत होना, ठीक है, शैतान को भी याद रखना है, सिर्फ रहमान को नहीं याद रखना, शैतान को भी याद रखना है, ठीक है, तो देखिए शैतान को मत नहीं भूल सकते है ना, 2.5-3 साल 3.5-4 साल का जो बच्चा होता है ना, एक तो ये कि उसकी अकल तो छोटी होती है चले, ठीक है, लेकिन एक और भी वजह होती है कि 3.5-4 साल का जो बच्चा होता है ना, ये बाहर के माहौल से मुतारिफ नहीं हुआ होता, ठीक है, तो जो आप उसको कह रहे हैं ना करने को, तो उसके पास सिर्फ एक ही चैनल है हुक्म लेने का ना, वो सिर्फ एक ही तरफ से हुक्म ले रहा है, दूसरी तरफ से उसको कोई हुक्म नहीं कर रहा, दूसरी तरफ से उसको कोई नहीं खींच रहा, कोई उसको दूसरी तरफ से आइडियाज नहीं दे रहा, तो इस वजह से हिकमत की जरूरत नहीं है उसको, वो आमन्ना व सद्दकना, राइट, जो बाप ने कह दिया, जो मां ने कह दिया, बस यही है, दिस इज द ओनली वे टू गो, देर इज नो अल्टरनेटिव फॉर हिम और फॉर हर, देर इज नो अल्टरनेटिव पाथ, देर इज नो अल्टरनेटिव आइडिया, राइट, लेकिन जब ये बच्चा 6 साल का हो जाता है तो अब ये स्कूल जाना शुरू कर देता है, जब स्कूल जाता है ना तो वो एक्सपोज होता है ऑल्टरनेट आइडियाज से, बाहर के लोगों से एक्सपोज होता है, अब इसके पास और भी आइडियाज आने शुरू हो जाते हैं, अब आप उसको रोट हुक्म नहीं दे सकते कि मैंने कह दिया بس تم نے کرنا ہے؟ نہیں. اب آپ کو حکمت بھی بتانی پڑے گی, اب آپ کو اپنے حکم کو تھوڑا جسٹیفائی بھی کرنا پڑے گا, اس لیے کہ دوسری طرف سے بھی اس کو آئیڈیاز مل رہے ہیں. اب اس کی اپنی ایک انڈیپینڈنٹ سوچ ڈیولپ ہو رہی ہے, اب آپ کا فقط حکم نہیں چلے گا. بالکل اسی طریقے سے اللہ تعالیٰ کو معلوم ہے کہ میرے جو بندے ہیں میں نے ان کے پیچھے ایک شیطان کا بھی سسٹم بنایا ہوا ہے, شیطان بھی ان کو اپنی طرف بلانے کے کام میں مستقل لگا ہوا ہے, مستقل آئیڈیاز ڈال رہا ہے. ٹھیک ہے, تو میرا جو حکم ہے نا, میرے حکم کی اگر ان کے پاس حکمت بھی موجود ہوگی, فائدہ بھی موجود ہوگا, تو ان کے لیے شیطان کی طرف سے بہکاوے کو کٹ کرنا, کٹ آف کرنا ان کے لیے آسان ہو جائے گا. ٹھیک ہے, تو حکمت کا یہ فائدہ ہوتا ہے کہ جو آلٹرنیٹ طرف سے حکم مل رہے ہوتے ہیں, آئیڈیاز مل رہے ہوتے ہیں نا, تو ان کے راستے میں یہ رکاوٹ بن جاتا ہے. ٹھیک ہے, تو بالکل جس طریقے سے اللہ تعالیٰ اپنے کمپلیٹ اتھارٹی کے باوجود ذہن سازی کرتے ہیں اپنے قرآن کے اندر, ہماری دل سازی کرتے ہیں نا, بالکل اسی طریقے سے جب ہمارے بچے تھوڑے سے بڑے ہو جاتے ہیں نا, تو اب ان کو بھی ہم احکامات کا غلام نہیں سمجھ سکتے, وہ ہماری غلامی کے ایج سے بڑے ہو چکے ہیں. اب ان کو بھی ذہن سازی کے ذریعے سے آگے لے کے چلنا ہے, دل سازی کے ذریعے سے آگے لے چلنا ہے, بلکہ دل سازی تو بہت پہلے سے بھی شروع ہو جاتی ہے. ٹھیک ہے, ذہن سازی جو ہوتی ہے وہ 6 years and above یا 5 years and above ذہن سازی کی ضرورت پڑتی ہے. اب آپ جو ہے نا وہ آرڈر نہیں چلا سکتے ان کے اوپر, خالی بس آرڈر دیا بس کرنا ہے جو میں نے کہہ دیا نا, بس اب نہیں کرو گے تو ڈنڈا لگاؤں گا. اب یہ ڈنڈا لگانا فائدہ نہیں دیتا, ڈنڈا لگانے سے جو ہے نا وہ اکثر انلیس کے بالکل ہی لاسٹ ریزورٹ کے طور پر آپ کو کچھ مار پٹائی کرنی پڑے, وہ تو لاسٹ ریزورٹ ہوتی ہے. لیکن ویسے نہیں کیا, نہیں میری بات مانی تو میں ماروں گا, میں کر دوں گا, پھر وہ آپ بیسیکلی اپنے بچے کو اپنا دشمن بنا رہے ہوتے ہیں خالی. ٹھیک ہے, یا یہ کہ وہ اگر بہت ہی کمزور شخصیت کا مالک ہے نا, تو وہ آپ کا دشمن شاید نہ بھی بن رہا ہو, لیکن کم از کم وہ اپنا دشمن بننا شروع ہو جاتا ہے. اپنا دشمن کا کیا مطلب, اپنا دشمن بننے کا کیا مطلب, احساس کمتری کا شکار ہونا شروع ہو جاتا ہے. ٹھیک ہے, اسی کو ہم اپنا دشمن بننا کہہ رہے ہیں. ٹھیک ہے, تو یہاں تک پھر آج کی کلاس ختم کرتے ہیں, اگلی کلاس میں انشاءاللہ یہاں سے شروع کریں گے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.